بسم الله الرحمن الرحيم. نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. ونشهد أن لا إله إلا الله وحده لا شريك له. ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، بزرگوں اور بھائیوں اور دینی بہنوں، آج ہمارے حافظ صاحب کے بچوں کی یعنی بیٹا اور بیٹی کے عالمیت کی تکمیل کی خوشی میں ایک تقریب ہے، ایک دعوت ہے، اس میں ہم یہاں جمع ہیں. ظاہر ہے کہ بہت ہی بڑی خوشی کی بات ہے، اس لیے اس پر دعوت بنتی ہے. دعوت تو ایسی ہی چیزوں پر ہونا چاہیے، یعنی اظہار خوشی ان کی طرف سے بھی ہونا چاہیے دعوت دے کے، اور ہماری طرف سے بھی ہونا چاہیے دعوت کھا کے. آج ہمارا یہاں ہفتہ واری اجتماع کا بھی دن ہے. ہفتہ واری اجتماع ہونا بھی خوشی کا موقع ہوتا ہے. ہم لوگ اس کو ایک ایسی چیز سمجھتے ہیں، کہہ رہے ہیں یار آج پروگرام میں لوگوں کا گشت کا دن ہے. پورے محلے میں، پوری بستی میں، پوری امت میں دین کی فکر کرنے کے لیے جمع ہونا، لوگوں سے ملاقاتیں کرنا، ان کو بلا کے ان سے بات کرنا، یہ بہت بڑی بات ہے. محلے والوں کو اتنی ہی خوشی ہونی چاہیے اجتماع کے دن سے جیسے کسی تقریب میں ہوتی ہے. آج ہمارے پاس ایک جماعت بھی آئی ہوئی ہے 4 مہینے کی. ہیوسٹن کے ساتھی ہیں اور دوسری جگہ کے ساتھی ہیں، اس میں کنٹکی کے ساتھی ہیں. جماعت کا آنا جو ہے بہت بڑی رحمت ہوتی ہے، بہت خوشی کی بات ہے. وہ بھی ہمارے لیے مسرت کا موقع ہے. اگر جماعت آئے تو ایک مقامی لوگوں کو خوشی ہونا. میں یہ کر رہا تھا میرے دوستوں کہ جماعت کا آنا بڑی رحمت ہوتی ہے. جس جگہ پر جماعت والے آتے ہیں اس جگہ پر اللہ پاک کی رحمت متوجہ ہوتی ہے. حدیث شریف میں آتا ہے کہ جب اللہ تعالیٰ کسی بستی پر عذاب نازل کرنے کا ارادہ فرماتے ہیں، پھر دیکھتے ہیں کہ وہاں کچھ لوگ اصلاح کی کوشش میں لگے ہوئے ہیں، تو اللہ پاک اس بستی سے عذاب کو ہٹا دیتے ہیں. آپ اندازہ لگائیے کہ جماعتوں کا آنا کتنی بڑی رحمت ہے بستی والوں کے لیے. اور پھر یہ پورے عالم کی فکر کو لے کر آتے ہیں. ہم اپنے اپنے کاموں میں ہیں، کرنا تو چاہیے اپنے کو بھی ہر وقت، لیکن کاموں میں آدمی بزی ہو جاتا ہے. جب جماعت آ جائے تو پھر یاد دہانی ہو جاتی ہے، اور پھر ان کے ساتھ مل کے کام کرنے کی ایک اپرچونیٹی مل جاتی ہے، ایک موقع مل جاتا ہے. اس لیے جماعتوں کے آنے پر مسرت کا اظہار ہونا، خوشی ہونا، استقبال ہونا چاہیے، اکرام ہونا چاہیے، ان کے ساتھ بیٹھنا، ان کے ساتھ وقت لگانا، ان کی بات محبت سے سننا. اگر ان کو بولنے بھی نہیں آتا تو بھی محبت سے سن لینا. جیسے چھوٹے بچوں سے ہم لوگ، ان کو بولنے نہیں آتا پھر بھی محبت سے سن لیتے ہیں، کیونکہ اس سے وہ ان کی حوصلہ افزائی ہوتی ہے، ان کی دلجوئی ہوتی ہے. اور اگر ان کو بولنا آتا ہے، ان میں کوئی بولنے والا ہے، تو پھر تو اور اچھی بات ہے. ہر صورت میں ان کا ساتھ دینے کی ضرورت ہے. تو یہ بھی ہماری وہ سب مصروفیتیں ہیں، جن مصروفیتوں کی وجہ سے ایک مسلمان کو بہت خوش ہونا چاہیے، مسرت ہونی چاہیے اس میں. جماعت کے سلسلے میں قرآن پاک میں اللہ نے بہت باتیں فرمائی ہیں، سنتے رہتے ہیں ہم لوگ. ان میں سے ایک بات یہ بھی فرمائی کہ مسلمانوں کے اندر دو ہی ترتیبیں ہیں، اجتماعیت والی، ایسے اجتماعی کام، تعلیم ہے، تربیت ہے، تزکیہ ہے، انتظامی لائن کی چیزیں ہیں، امن کا قائم کرنا ہے دنیا میں، دنیا سے شر و فساد کا ختم کرنا ہے، اس کے لیے جد و جہد ہے، جمعہ کا نظام ہے، عید کا نظام ہے، یہ بھی اجتماعی ہے، عدلیہ کا نظام ہے، حفاظت کا نظام ہے، یہ بھی اجتماعی میں آتا ہے. لیکن بحیثیت مجموعی دین کو فوکس کرتے ہوئے دو ہی ترتیبیں بیان کی گئی ہیں. کیونکہ ان کی نوعیت شاخوں اور تقاضوں کی ہے، دیگر اجتماعی کاموں کی نوعیت جو ہے نا وہ اسلام کے تقاضے ہیں، وہ اجتماعی تقاضے. یہ ایک دوسری چیز ہے بالکل، اس کا سیٹ اپ الگ ہے، اس کا تعلق اسلام کی حفاظت اور اشاعت سے ہوتا ہے. اس میں یہ فرمایا گیا ہے کہ مسلمانوں میں کچھ لوگ تو ہمیشہ وہ رہنا جو سفر کر کے دین کی محنت کر رہے ہوں، اللہ کے راستے میں دین کی محنت کے لیے نکلے ہوئے ہوں. اور اس میں ظاہر ہے کہ جب کوئی آدمی دین کی محنت کے لیے نکلے گا تو اپنی جان کو لے کے نکلے گا، اپنا وقت لے کے نکلے گا، اور پیسہ بھی اپنا ہی ہو، اپنا پیسہ لگا کے، کیونکہ اللہ پاک نے اس کو یہ نعمت دی ہے، جان بھی دیا ہے، مال بھی دیا ہے، تو اللہ کے لیے جان بھی لگاؤ، مال بھی لگاؤ. جو آفاقی نعمتیں ہیں وہ بھی لگانا اللہ کے لیے، جو انفسی نعمتیں ہیں وہ بھی لگانا، جو اندر کی نعمتیں ہیں وہ بھی، اور جو باہر کی نعمت ہے وہ بھی. تو جان بھی لگانا، مال بھی لگانا، اور اللہ کے راستے میں نکلنا. اور جن لوگوں کے پاس یہ لوگ گئے ہیں کام کرنے کے لیے، ان کا کام ہے ان کو ٹھکانہ دینا اور ان کے ساتھ مل کے کام کرنا. ٹھکانے میں ان کے لیے رہائش کا انتظام کرنا بھی ہے، رہائش کی سہولت دینا بھی ہے، اور کھلانا پلانا بھی ہے، اکرام بھی اس میں شامل ہے، اور اس کے ساتھ پھر ان کی مدد کرنا ہے. وہ مدد کیا ہوتی ہے؟ جس کام کے لیے جو بندہ آیا ہے اس کام میں حصہ بٹانا، یہ مدد ہوتا ہے. وہ آئے ہیں دین کی بات کرنے کے لیے، دین پھیلانے کے لیے، دین کی حفاظت کے لیے، دین کی دعوت دینے کے لیے، دین کی طرف لوگوں کو متوجہ کرنے کے لیے، لہٰذا اس میں ہم بھی شریک ہونا ان کے پروگرام میں. اس مضمون کو قرآن پاک میں بہت جگہوں پر بیان کیا گیا ہے. یہ ایمان والوں کے اندر کی بھی چیز ہے اور ایمان سے ہٹ کے باہر کے سرکل کی بھی چیز ہے. ایمان والوں کے خود اندر یہ نظام ہونا بھی ضروری ہے اور باہر بھی یہ نظام ہوگا. قرآن پاک میں اللہ نے فرمایا کہ بے شک وہ لوگ جو ایمان لائے اور پھر اس کے بعد اپنی جان اور مال سے اللہ کے راستے میں محنت کرنے کے لیے نکلے، اور دوسرے وہ لوگ جنہوں نے ان کو ٹھکانہ دیا اور ان کی مدد کی، یہی اصل میں ایک دوسرے کے ولی ہیں، ایک دوسرے کے دوست ہیں، ورنہ دوست وست کوئی نہیں ہے کسی کا، کوئی ہمدرد نہیں ہے کسی کا، کوئی خیرخواہ نہیں ہے کسی کا، اصل دوست بولنے کے قابل تو یہی ہے. اولئک بعضهم اولیاء بعض والذین آمنوا ولم یہاجروا ما لکم من ولایتہم شیء، سفر ہی نہیں کرتے ہیں تو ان سے آپ کی دوستی کا کیا تعلق ہے؟ پھر اس کے بعد، اس کے بعد والی دعایتوں کے بعد میں پھر یہ فرمایا کہ بے شک وہ لوگ جنہوں نے اللہ کے راستے جو ایمان لائے اور ہجرت کی اور اللہ کے راستے میں محنت کی اپنے جان و مال سے، اور وہ لوگ جنہوں نے ان کو ٹھکانہ دیا اور ان کی نصرت کی، یہ لوگ ہیں سچے ایمان والے. اولئک هم المؤمنون حقا، اللہ تبارک و تعالی ایمان والے کے صحیح ہونے غلط ہونے کے بہت سی جگہوں پر فیصلے فرمائیں، نیت کے اعتبار سے صحیح ہے، صفت کے اعتبار سے صحیح ہے، صادق ہے یہ اپنی بات میں، اپنے دعوے میں. سب ایمان ایک ایسی چیز ہے کہ نظر نہیں آتی، جو چیز نظر نہیں آتی ہے اس کو اس کی صفتوں سے جانا جاتا ہے، اور جب صفت پائی جاتی ہے تو پھر حکم لگتا ہے. تو ایمان والوں کے پاس اگر یہ صفت پائی جائے تو ان کے سچے مومن ہونے کا حکم لگے گا، یہ مطلب ہے. اولئک هم المؤمنون حقا لهم درجات عند ربهم ومغفرۃ ورزق کریم، یہ اجر و اجر کبیر ہے. یہ ایمان والے ہیں سچے، ان کے لیے درجات ہیں ان کے پروردگار کے پاس. اچھا، یہ نظام مردوں میں بھی چاہیے، عورتوں میں بھی چاہیے، صرف مرد اور صرف مرد ہی یہ کام کریں ایسا نہیں، عورتوں میں بھی یہ محنت ہونا، عورتوں میں بھی یہ سسٹم ہونا. مگر عورت جب کرے گی تو ظاہر ہے کہ محرم کے ساتھ کرے گی، مرد جب کرے گا تو وہ اپنی بیوی کے ساتھ کرنا ضروری نہیں ہے سفر کرنے کے لیے، لیکن جب بیوی سفر کرے گی یا بہن سفر کرے گی تو محرم ساتھ ہونا ضروری ہے، ان کا ایک نظام ہے پورا، اگر وہ سفر بھی کریں گی تو، اور اگر سفر نہیں بھی کریں گی تو محنت میں تو حصہ لینا ہے ان کو. تو قرآن پاک میں اس کے لیے اللہ پاک نے بیان فرمایا والمؤمنون والمؤمنات بعضهم اولیاء بعض، مومن مرد اور مومن عورتیں وہ آپس میں ایک دوسرے کے ولی ہیں. یامرون بالمعروف وینہون عن المنکر, وہ امر بالمعروف کرتے ہیں اور وہ نہیں عن المنکر کرتے ہیں. تقریب میں آنے والے ماں اور باپ دونوں بھی یہ چاہتے ہیں کہ چلو تھوڑی دیر جو ہے نا یہ ہیڈک تو مدرسے پہ ڈال دو, پھر لین دو, کیا پھر رہے ہیں, بھاگ لین دو ادھر سے ادھر 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 اللہ گلا مچائے گا. جب اپنے ساتھ بچوں کو لائیں تو ان کو لکھا پڑھا کے لانا, بہت نگرانی کرنا, ساتھ بٹانا, یعنی تو ایک جو ہے نا ان کا ساتھ دینے کے واسطے کسی خاتون وغیرہ کو ہائر کر لینا, $5 $10 دیکھیں گے بھائی ایک دو گھنٹے کے واسطے, چلو ہم پیسے دیتے آپ کو, یہ بچوں کو ٹیک کیئر کروں. تو اس سے جو ہے نا جس مقصد کے لیے آئے ہیں وہ بھی ہوتا ہے, اگر دین کی بات ہو رہی ہے تو وہ بھی آدمی غور سے سن سکتا ہے, پھر دوسرے وہ کھانے پینے بھی دیتے ہیں پھر آپ کو صحیح, اگر دعوت میں ہے تو, نہیں تو پھر وہ کھانے پینے بھی نہیں دیتے کیونکہ پھر ان کو کھلانے پلانے میں سارا کام خراب ہو جاتا ہے. اچھا ان لوگوں کی بڑی عجیب عادت ہوتی ہے, یہ گھر میں تو ان کو بول بول کے تب یہ تنگ ہو جاتی ہے, کھاؤ رہے نہیں کھاتے وہ, لیکن جب دعوت میں جاتے ہیں تو ایسا کھاتے ہیں جیسے زندگی میں پہلی مرتبہ ان کو کھانا ملا ہے, بے عزت کر دیتے ہیں خاندان. اللہ پاک نے ارشاد فرمایا کہ والمؤمنون والمؤمنات بعضهم اولیاء بعض, یہ بھی ایک دوسرے کے ولی ہیں, مومن مرد اور مومن عورتیں. مومن عورتوں کا بیان مستقل ہے. یامرون بالمعروف وینہون عن المنکر, یہ امر بالمعروف کرتے ہیں, یہ نہیں عن المنکر کرتے ہیں. ویقیمون الصلاۃ, اور نماز قائم کرتے ہیں. ویؤتون الزکاۃ, اور زکوٰۃ دیتے ہیں. ویطیعون اللہ ورسولہ, اور اللہ کی اور اللہ کے رسول کی اطاعت کرتے ہیں. اولئک سیرحمہم اللہ, یہاں پر بھی یہ فرمایا یہ وہ لوگ ہیں جن پر اللہ رحم فرمائے گا. رحم کیجئے فرما کہتے ہیں نا, یا اللہ میرا رحم کر, یا اللہ رحم کر. اللہ خود فرمانے کہ میں کس پر رحم کرتا ہوں, کب رحم کرتا ہوں, ضابطے بتا دیے. قرآن پاک کیا ہے, ضابطے اور اصول بتاتا ہے, اللہ تبارک و تعالیٰ کی سنتیں بتاتا ہے, ان کے کام کرنے کے ڈھنگ اور رنگ بتاتا ہے. دیکھو اللہ پاک ایسا کرتے ہیں, کرنے والے تو وہی ہیں لیکن وہ فلاں کام ایسا کرتے ہیں, وہ فلاں کام ایسا کرتے ہیں, تو رحم کب کرتے ہیں اس کو فرما دیا. اگر تم امر بالمعروف اور نہی عن المنکر کی محنت کرو گے تو اللہ رحم کرے گا. ان اللہ عزیز حکیم, بے شک اللہ غالب ہے اور حکمت والا ہے. حکمت والا ہے اس لیے رحم کے لیے یہ چیز لگا دی ہے, بغیر اس کے رحم کرنا تھا تو حکمت کا تقاضا نہیں ہو. کام کرو سیلری لو. وعد اللہ المؤمنین والمؤمنات جنات تجری من تحت الانہار, اللہ نے ایمان والے مردوں سے بھی اور ایمان والی عورتوں سے بھی وعدہ فرمایا ہے جنتوں کا, باغات کا, جس کے نیچے سے نہریں بہتی بھی ہوں گی, باغ بھی ہو پھر اس میں نہر بھی ہو, ہمیشہ بہ رہی ہو تر و تازہ صاف شفاف پانی کی, تو پھر اس باغ پہ خزاں نہیں آتا, پھر مزہ بھی آتا ہے باغ کا, اور عالی شان مکانات ہوں گے, اور اللہ تبارک و تعالیٰ کی خوشنودی ان کو حاصل ہوگی. اور جس کو اللہ پاک کی رضا مل گئی, عالی شان مکانات مل گئے, باغات مل گئے, ہمیشہ کے لیے مل گئے, تو یہ بہت بڑی کامیابی ہے. یہ بہت بڑی کامیابی ان صفات پر ملتی ہے, یہ فرما رہے ہیں اللہ تبارک و تعالیٰ. کتنی آیتیں ہیں ایسی, اس کے برخلاف اسی آیت کے ذیل میں جہاں پر یہ والمؤمنون والمؤمنات کا بیان ہے, منافق مرد و منافق عورتوں کا بھی بیان ہے. والمنافقون والمنافقات بعضهم من بعض, منافق مرد و منافق عورتیں بھی وہ ایک دوسرے سے لنک رکھتے ہیں, تعلق رکھتے ہیں. یا امرون بالمنکر, وہ منکر کا حکم دیتے ہیں, وہ نہیں کرنے کے کاموں کی ایک دوسرے کو ترغیب دیتے ہیں, یعنی جن کاموں کو اللہ چاہتا ہے کہ نہ کیے جائیں وہ آپس میں اس کی بات چلاتے ہیں, ان کی ترغیب دیتے ہیں. وینہون عن المعروف, اور معروفات سے وہ روکتے ہیں, جو کام کرنے کے ہیں ان سے روکتے ہیں, یہ نہ کرو یہ نہ کرو. وہ یقبضون ایدیہم, اور اپنے ہاتھوں کو بند رکھتے ہیں, اللہ کے لیے خرچ کرتے ہی نہیں, کنجوسی کرتے ہیں, اللہ کے راستے میں مال خرچ کرنے سے پیچھے ہٹتے ہیں. اور جو آدمی امر بالمنکر کرے اور نہی عن المعروف کرے اور قبض ایدی کرے, اپنے ہاتھوں کو روکے, یہ وہ ہوئے جو اللہ کو بھول گئے. یہ کام کرنے والے کو اللہ تعالیٰ یہ کہتے ہیں, اس نے مجھے یہ مجھے بھول گیا. अब जब तू मुझे भूल गया तो मैं तुझे भूल गया। नसुल्लाह फनसी हूँ, अल्लाह ने उनको भुला दिया। नसी हम की बात अनफुस में यानी है जो बहुत खतरनाक बात है कि अल्लाह तबारक बता रहा है जिसको उनका भूलना फरमा रहे हैं कि मुझे भूला हुआ आदमी क्या करता है। तो इसका मतलब ये है कि वो काम करने वाला उनको भूला हुआ नहीं है। वादल्लाह वल मुनाफिकीन वल मुनाफिकात वल कुफ्फार नार जहन्नम। अल्लाह ने वादा उनसे भी किया है, मुनाफिक मर्दों से भी वादा है, मुनाफिक औरतों से भी वादा है और काफिरों से भी है, लेकिन ये वादा जहन्नम की आग का है। खालिदीन फीहा, वो उसमें हमेशा रहेंगे। ही हस्बुहुम, वो जहन्नम ही उनको काफ़ी है, वो उनको किफ़ायत कर लेंगे, वो निमट लेगी उनसे। और अल्लाह पाक की लानत उन पर है और ठहरने वाला उनको अजाब होगा, अजाब मुकीम, अजाब अजीम होता है, अजाब अलीम होता है, अजाब मुहीन होता है, अजाब मुकीम होता है, बाकी रहने वाला कंटिन्यू होने वाला अजाब। किसी को अजाब जलील करने वाला है, किसी को खुद दुख देने वाला होता है, किसी को बहुत बड़ा अजाब होता है और किसी को मुसलसिल होने वाला अजाब है। बोले हम अजाब मुकीम, इन लोगों को, मुनाफिकीन को, ऐसे लोगों को जो अमर बिन मारूफ नहीं मुनकर का उल्टा करते हैं, और मैं इनको अजाब मुकीम होगा। इसलिए बहुत एहतमाम से बस्ती वालों को जमातों का इकराम करना चाहिए, उनका साथ देना चाहिए और ख़ुद भी अल्लाह के रास्ते में निकलने को तय करना चाहिए। और जो अपने इज्तिमा का और गश्त का दिन है उसमें शिरकत करनी चाहिए सारों को फिक्र करके, अरे भाई आज हमारे पास इज्तिमा का दिन है, आज हमारे पास इज्तिमा है, चलो पूरे महल वालों से मुलाकात करें, बैठें, फिर ईमानियात का मुजाकरा हो, ईमान की बातें हों, फिर अजाइम किए जाएँ, इरादे किए जाएँ। जब आदमी इस तरह करता है मेरे दोस्तों, तो उससे ईमान का एक माहौल बनता है और फिजाएँ बनती हैं, जहन मुतवज्जे होता है, कुलूब मुतवज्जे होते हैं, अल्लाह पाक की रहमत भी मुतवज्जे होती है, आदमी के ईमान में तरक्की होती है और ईमान के कमाल का ज़रिया होता है दीन की मेहनत जो है ना, वो ईमान के कमाल का ज़रिया है। इसलिए इसमें मशगूल रहना चाहिए, हर बंदे को कुछ ना कुछ वक्त इसमें लगाना है और लगाते रहना है। अपने मकाम पे है तो भी वक्त लगाता रहे, उसकी तरतीब भी हमारे बड़ों ने सामने रख दी ताकि किसी को ये कहने का मौका न मिले कि जब मैं जाऊँगा जब मेहनत करूँगा, भाई जब तुम नहीं जा रहे जब करो ये काम, रहने वाला आदमी इस काम को करता रहे। ये लायक कि उसके साथ कोई ऐसा काम दीन ही का लगा हुआ हो जिसकी वजह से वो ये नहीं कर सकता, तो वो एक अलग शक्ल भी उसकी होती है, वो मशवरे ही से लगे वो भी तो। मगर ये है कि अगर आदमी सफ़र नहीं कर रहा है तो भी उसके लिए काम है, वरना तो अगर उसको सफ़र करने का मौका नहीं मिला, मकाम पे रह गया और मौत आ गई, इस दुनिया से जाना आ गया, तो उसके हिस्से में दीन की मेहनत कहाँ है, कितनी है, क्या किया उसने दीन के लिए। और एक एक पेनी से लेके जितने पैसे अल्लाह ने दिए हैं पूरी ज़िंदगी में, सब सामने ले आएंगे अल्लाह पाक, इसमें से कितने मेरे को लगाया बता। जब से हमें पैसा मिलना शुरू हुआ, जब से ईदी मिलना शुरू हुई, बचपन से लेके, क्योंकि पैसे तो अल्लाह ने दिया है बालिग होने से, जब से हमें पैसे मिले हैं कमाने से, दूसरों के देने से, जब कम कमाई थी जब भी, जब ज़्यादा कमाई होगी तब भी, जब एक सोर्स था, जब दो सोर्स हो गए, मुख्तलिफ ज़राए से पैसे आना शुरू हो गए, तनख्वाह मिलनी शुरू हो गई, जितने पैसे हमें मिले हैं ना वो सब सामने आ जाएंगे अकाउंट होके, और उसके बाद में कहेंगे कि मेरे लिए इसमें से कितने लगाया बताओ। और हमारी नीयतों का तो कहना ही क्या है, हम ऐसे लगाते हैं पैसे ऐसे जिसकी कोई हद नहीं। अगर वैसा हम हिसाब करने को जाएंगे तब पता चलता है कि हमने कितना माल अल्लाह के दीन की हिफाजत और इशाअत के लिए लगाया है। नहीं, मैंने गरीबों को दिया है, मैंने खाना खिला दिया, भाई वो मेरा काम नहीं, वो तेरा अपना काम है, वो सवाब कमाने के लिए कर लिया, तो उसका सवाब भी दे दूंगा मैं, लेकिन मेरे दीन के लिए क्या करा वो बता। वो काम गरीबों को खाना खिलाना, गरीब बच्चों की शादियों में पैसे दे देना, वो अपना काम है तेरा, हो मेरे लिए काम में शुमार नहीं होता, उसमें कितने पैसे लगे वो बताओ, बताओ कितना मुश्किल हो जाएगा हमारे लिए हिसाब देना। वक्त का भी ऐसे हिसाब लिया जाने वाला है, जवानी का भी ऐसे हिसाब लिया जाने वाला है, उम्र का भी ऐसे हिसाब लिया जाने वाला है, इल्म का भी ऐसे हिसाब लिया जाने वाला है, माल का भी ऐसे हिसाब लिया जाने वाला है, मेरे लिए क्या किया। जो आदमी उनके लिए पैसा लगाता है मेरे दोस्तों, उसकी वो खुश नसीब शुमार होता है, और जो वक्त लगाता है वो खुश नसीब शुमार होता है। इसलिए हमको अपनी ज़िंदगी में से ज़रूर अपने यानी निकालना है इसमें, इसके लिए टाइम जॉब को जैसे निकालते हैं वैसे निकालना है, घर वालों के लिए जैसे टाइम निकालते हैं वैसे निकालना है, बीवी बच्चों के लिए जैसे टाइम निकालते हैं वैसे निकालना है। कोई आदमी कह सकता है कि मैं बीवी बच्चों को टाइम ही नहीं देता तो फिर मैं दीन को क्यों दूँ? भाई तू नहीं देता तो वहाँ मत दे, तेरी मर्ज़ी, लेकिन यहाँ तो तुझे देना पड़ेगा। और वहाँ क्यों नहीं देता भाई? जब अल्लाह का हुक्म मैं वहाँ पर भी दे बोलता है आदमी टाइम नहीं देता हूँ, बल्कि नहीं दिया तो इतने बच्चे कहाँ से आए? औलाद हुई तो टाइम दिया, तभी तो अल्लाह पाक ने औलाद अता फरमाई। हर मुसलमान भाई को इसकी फिक्र करना है, और बहनों को भी इसकी फिक्र करनी है कि दीन की मेहनत जो है ना वो घरों में जिंदा हो जाए, तालीम जिंदा हो जाए, तालीम के हल्के जिंदा हो जाए, घर के अफराद मर्द अफराद जो है वो अल्लाह के रास्ते में जाएं, दूर के लिए देर के लिए सारे आलम के लिए जाएं, सारे आलम में यानी सफ़र करने के वो काबिल हो, सफ़र करें। तकाजा जितना आएगा उतने सफ़र का मुतालबा होगा, और हदीस शरीफ में यह है कि जब तुमसे सफ़र का मुतालबा हो जो कि तकाजे की बुनियाद पर होगा तो फिर तुम सफ़र करना, वही दस्तुन फिर तुम फन फिरू, जब तुमसे सफ़र का मुतालबा किया जाए तो तुम सफ़र करो। मुतालबा किया जाएगा मतलब सफ़र का तकाजा है, तकाजे का मतलब ज़रूरत हो मुसलमानों में दीन के काम की। अब ये एक ऐसा सवाल है कि इसको सवाल करना ही गलत है कि मुसलमानों में दीन के काम की ज़रूरत है क्या नहीं, मुसलमानों के नमाज का क्या हाल है, मुसलमानों के रोज़े का क्या हाल है, मुसलमानों की ज़कात का क्या हाल है, उनकी दीनदारी का क्या हाल है, पूरी दुनिया के एतबार से अपने ख़ानदान को अपने लोगों को देख लेने का नहीं है। बाहर से तो मजमू पूरी उम्मत मुस्लिम जो सरकार की उम्मत है उसमें हज़ारों लाखों करोड़ों बंदगा ने खुदा बंदे और बंदियां जो है ना वो कैसे दीन से दूर हैं, कैसे गफलत वाले माहौल में, और क्या तकाजा चाहिए, और कितना तकाजा चाहिए इसके लिए? तकाजा ही तकाजा है, पूरी दुनिया में तकाजा है, और देखा जाए तो पूरी ज़िंदगी भर का तकाजा है। इसीलिए हुज़ूर ने फरमाया कि इसको करना होगा उम्मत को, भाई जीते मजमू इदस्तुन फिर तुम फन फिरू, जब तुमसे सफ़र का मुतालबा किया जाए तो सफ़र करो। और ज़ाहिर है कि इसमें तकलीफ़ भी पेश आएगी, मुजाहिदा भी पेश आएगा, आराम की चीज़ तो नहीं होती है। तो मैं कि आराम तो तुमको आखिरत में जाके करने का है, आराम तो तुमको आखिरत आखिरत बनाई गई है तुम्हारे आराम के लिए, यहाँ मेहनत कर लो थोड़ी सी, यहाँ मुजाहिदा कर लो, मुजाहिदे ही के लिए तुमको यहाँ दुनिया में रखा गया है, तुम यहाँ आराम को मत देखो, आराम के ऊपर ज़्यादा मत सोचो। हुज़ूर ने फरमाया कि जब ये उम्मत आराम को सोचने में पड़ जाएगी और उसकी मोहब्बत में आ जाएगी वो काम से निकल गई, जुसा उनका जुसा इस सैल, ये लोग खसो खाशाक हो जाएंगे, जैसे पानी के ऊपर कचरा बहता है, ये हैसियत हो जाएगी मुसलमानों, ये लोग अमर बिलमारूफ और नियत मुनकर छोड़ देंगे। साहबा ने पूछा कि वो कब होगा? फरमाया आराम से ज़िंदगी गुजारने के शौक़ में होगा, हब्बुल आयश कहते हैं उसको, मज़े की ज़िंदगी गुजारना, आराम की ज़िंदगी गुजारना, सफ़र करना ना पड़े, बनाया बनाया सेटअप जो है ना वो बिगड़े नहीं, डिस्टर्ब ना हो, वक्त पे खाना मिल रहा है, घर का खाना मिल रहा है, गरम गरम खाना मिल रहा है, जॉब पे जाते हैं वहाँ से आते हैं, हफ्ते में 2 दिन छुट्टी होती है, 2 दिन में मुख्तलिफ़ किस्म के तफरीही प्रोग्राम होते हैं, खेल कूद होता है, ये होता है, बच्चों को लेकर घूमना होता है, मज़े आते हैं, हंसी खुशी होती है, हल्ला गुल्ला होता है। अब ये आयश को छोड़ के क्यों जाएगा भाई आदमी? नहीं चाहता। और मैं ये बीमारी जब इस उम्मत में आ जाएगी हुब्बुल आयश की, आराम से रहने की, तो फिर ये है कि वो नहीं करेगा काम। तो आपने बता ही दिया बीमारी को, उसमें फरमाया अमर बिलमारूफ नहीं दिल मुनकर नहीं करेंगे, और दूसरी बात ये फरमाई कि अल्लाह की नज़र में फिर ये लोग पानी पर बहने वाले कचरे से ज़्यादा बेहैसियत हो जाएंगे। जब बारिश होती है बारिश का पानी बहने लगता है तो ऊपर कचरा आ जाता है, उसको उसको जो है ना जुसा उस साइल कहते हैं। गर्ज मेरे दोस्तों ये है कि ये बहुत सिंपल नहीं है, देखने के एतबार से बहुत सिंपल है, और किसी को डिस्टर्ब करने वाली चीज़ नहीं है। हम किसी से बहस हम किसी के उसमें जाते नहीं, हम अपने मुसलमान भाइयों से मुलाकात करके उनको अल्लाह की तरफ मुतवज्जे करते हैं, इसलिए किसी के लिए किसी को ऑब्जेक्शन नहीं हो सकता इसमें, और इसको रोक ही नहीं सकते आप। मैं आपसे मुलाकात करके एक दो मोहब्बत की प्यार की बातें कर रहा हूँ दीन की लैन की, तो क्या है इसमें भी खिलाफ की क्या बात है? और फिर काम का नहज ऐसा है कि न इसमें ऑफिस है, न इसमें मेंबरशिप है, न इसमें पैसा है, न इसमें फीस है, न इसमें ओहदे हैं, कोई सेक्रेटरी है, जनरल सेक्रेटरी है, प्रेसिडेंट है, अला है, बला है, बोर्ड ऑफ डायरेक्टर नहीं है, बोर्ड ऑफ मेंबर नहीं है, न इसका कोई अकाउंट है, क्या है? कुछ भी नहीं। अब पूरी दुनिया के अंदर काम हो रहा है। आज तक निजामुद्दीन में जो है ना बाद अब तक कोई ऑफिस ही है तो फोन का सेटअप नहीं है, आज तक नहीं, पूरी दुनिया के अंदर काम है, सोशल मीडिया यूज नहीं होता, प्रिंटिंग मीडिया यूज नहीं होता, छापने छपाने का निजाम नहीं है, इश्तिहार का निजाम नहीं, इस्तितार पर है, सादगी पर है। एक अजीब सियासत इसके इसके साथ अल्लाह ताला ने अल्लाह वालों को सुझाई, वक्त के वली को जो 100 साल में जीत सुझाई जाती है ना 100 साल में एक मरतबा, वैसा सुझाया गया तो इलियास रहमतुल्लाह अलैह को कि उम्मत में इस काम को जिंदा कैसा करना है, उम्मत को दीन पर कैसे लाना है, कुरान हदीस पर कैसे लाना है। बहुत विजडम है इसके पीछे, इस जमात के काम के पीछे बहुत बड़ा विजडम है, बहुत बड़ी सियासत, बहुत बड़ी तदबीर है। अब ताला शान उन्हें पूरे आलम पर इसके असर डाले और डाल रहे हैं, इसलिए उसी इज्तमाइत को बाकी रखने की भी कोशिश करना है और उसी इज्तमाइत के साथ में काम करना है और काम को उस काम में सबको हिस्सा लेना है। देखने के अतबार से बहुत सिंपल होगा लेकिन बहुत ही फ़ायदा मंद है। बड़ी तब्दीलियाँ मेरे दोस्तों इलाकों में आती हैं, इसलिए आप हजरात से सबसे गुजारिश है कि जब अपना इज्तमा होता है हफ्तावारी उसमें शिरकत करेंगे, और आपसे गुजारिश है कि जो जमात अपनी 4 महीने की आई हुई है उसका भरपूर ताउन करेंगे सब इंशाल्लाह, और जो तबलीग वाले जो तश्कील करते हैं 4-4 महीने की 40-40 दिन की वो भी करेंगे सब। क्या हुआ अब आ रही उसकी तकरीर बाद में होंगी, अब खाने की तकरीर होती है। मेरे दोस्तों भाइयों, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने हमें जो इल्म दिया है, हमारा इल्म वही होने का, आपने जो हमको सोच दी है हमारी सोच वैसी होने का है। अपने बच्चों को जो है ना और खुद को भी पढ़ाओ लिखाओ, अपने बच्चों को पढ़ाओ लिखाओ, अनपढ़ मत रखो। ये खास जुमला बोल रहा हूं मैं और एक मसलहत से बोल रहा हूं, अर्ज कर रहा हूं, एक बहसीत मुसलमान होने के हमारे पास पढ़ाने लिखाने का कॉन्सेप्ट जो होना चाहिए वो मैं बता रहा हूं। एक है दुनिया के एतबार से पढ़ने लिखने का तसव्वुर, और एक है उम्मती की हैसियत से पढ़ने लिखने का तसव्वुर, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की उम्मती होने की हैसियत से। मुसलमान के पास पढ़ने लिखने का मतलब तो वही है कि जो अल्लाह ने वही भेजी उसको पढ़ना लिखना, मुसलमान के पास पढ़ना लिखना उसी को बोलेंगे कि जो अल्लाह ने वही भेजी, जो सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम पर अल्लाह ने नाजिल फरमाया उसको पढ़ना लिखना, वो पढ़ाई लिखाई है। नहीं है तो पढ़ाई लिखाई नहीं है, अपना इल्म सही कर लीजिए बराए मेहरबानी। बच्चे सब डॉक्टर हैं, बहना सब डॉक्टर हैं, भाया सब डॉक्टर हैं, कोई लायर है, कोई वकील है, कोई इंजीनियर है, बहुत पढ़े, कहाँ के पढ़े लिखे हैं, क्या पढ़े, सब जाहिल हैं, यहाँ से मतलब अनपढ़ हैं। मेरा एहसास वो होने का है, अगर इस्लामी मिजाज मेरा है, दीनी मिजाज मेरा है, अल्लाह पर अल्लाह के रसूल पर मैं ईमान रखता हूँ, तो मेरे पास पढ़ने का जो तसव्वुर है वो यही होने का है। फ़नून का तसव्वुर अपनी जगह पर है, पेट पालने के सिस्टम को जानना, पेट पालने के निज़ाम को जानना, पैसा बनाने के निज़ाम को जानना, उस पर मेहनत करना वो कीजिए आप, मगर उसको पढ़ने का नाम मत दीजिए, पढ़ना लिखना नहीं होता, वो जाहिलियत है। वो हुजूर के ज़माने में, हुजूर से पहले जो है के ज़माने को जाहिलियत बोलते हैं ना, तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम से पहले इलाज मुआलजा नहीं था, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम से पहले लोग मकानात नहीं बनाते थे, डैम नहीं बनाते थे, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम से पहले बागात नहीं बनाते थे, एग्रीकल्चर नहीं था, सब था, एग्रीकल्चर सिस्टम पूरा था, बड़े बड़े डैम और मकानात ये वो बनाने का निज़ाम था, कैसे कैसे ब्रिज नहीं बनाए गए, कैसे कैसे आज भी लोग तारीख हैसियत से देखने के लिए जाते हैं इन सारे इलाकों में, अहराम मिस्र घूमते हैं, फलां जगह जाते हैं, दीवारें चीन जाते हैं, फलां जगह जाते हैं, अरे भाई क्या इंजीनियरी है और क्या जाने वाले ज़माने की टेक्नोलॉजी, कुछ भी नहीं हो उसके सामने, इंजीनियरी भी थी फिर भी ज़माने जाहिलियत, इलाज मुआलजा था फिर भी ज़माने जाहिलियत, एग्रीकल्चर कैसा था قرآن پاک میں تک ان لوگوں کی ایگریکلچر کی قسم کا بیان ہے، باغوں کا بیان ہے، نہروں کا بیان ہے، سینچائی کا بیان ہے، جاہلیت ہی وہ ایک الگ چیز ہے، وہ اسلام اس کی اجازت دیتا ہے کہ آپ کے چار پیسے بنانے کے لیے، اپنی زندگی کے نظام کے لیے آپ یہ جدوجہد کریں، لیکن پڑھنے لکھنے کا جو تصور ہے وہ مسلمان کو جو ہونا چاہیے، وہ پڑھنا لکھنا وہی ہے جو اللہ نے وحی کے ذریعے سے، اقرا کے ذریعے سے نازل فرمایا ہے۔ اقرا کا مقروء کیا ہے؟ پڑھیے۔ کیا پڑھیے؟ اقرا کا مفعول اسی لیے ذکر نہیں کیا گیا ہے، جو حضور پاک صلی اللہ علیہ وسلم کو پڑھا گیا وہ پڑھیے۔ مسلمان مردوں میں، مسلمان عورتوں میں اس شعور کو زندہ کرنا ہے۔ یہ زمانہ جو ہے میرے دوستو، علم کو بدلنے کا زمانہ ہے، کیونکہ آدمی کا دین جب بدلے گا اور آدمی کی لائف جب چینج ہو جائے گی، جب اس کا علم بدلے گا، اس کے تصورات بدلیں گے، اس کی سوچ بدلے گی۔ اسی لیے سب سے پہلے خود علم کا تصور بدل دیا گیا کہ علم اس کو بولتے ہیں۔ علم غلط کر دو تاکہ اس کے مطابق لوگ عمل کریں، اور پھر اس کے بعد پڑھے لکھے ہونے کا شوق کر لیں پورا۔ ابھی ہم پڑھے لکھے، ہم نے بڑا بچوں کو اتنا خرچہ کیا، پک اینڈ ڈراپ پہ اتنا کیا، ان کو ایسے ایسے یونیفارم ان کو دلائے، اور ایسی ایسی جناب موٹی موٹی کتابیں ان سے پڑھوائیں، یہ کیا وہ کیا۔ کسی بھی فن کو اگر آپ الفاظ میں نقل کر دیں گے، پھر اس کے بعد اس کو پڑھائیں گے، تو بولنے کے اعتبار سے تو وہ علم ہے، لیکن فن ہے وہ، ایک مجازی طور پر اس کو علم بول سکتے ہیں آپ۔ یہاں پہ جو ہے نا، حجام بھی بہت بڑا علم ہے، حجام ہونا ہے نا۔ باربری شاپ کھولنے کے واسطے آپ کو سرٹیفکیٹ ہونا پڑتا ہے، اور ایسی موٹی کتاب پاس کرنا پڑتا ہے۔ ہمارے پاس تو نہیں آتا نا ایسا، ہمارے پاس تو قیچی پکڑ کے انہیں حجام کے نیچے حجام ہو جاتا توڑ دینا۔ ایسے دوسرے فنون کا بھی ایسی حساب تھا جو اس وقت ہمارے سامنے آ گئے۔ وہ دفنانا جو ہے نا، یہ بہت بڑا علم ہے۔ یہاں پہ ہر کسی آدمی کو فنرل ہوم چلانے کا سرٹیفکیٹ نہیں ملتا، اپنے پورے شکاگو میں ایک ہی ہے دفنانے کے پڑھنے لکھنے کے حساب سے واقف جو ہے مسلمانوں میں۔ اتنی بڑی چیز ہے یہاں پہ، اتنا بڑا علم ہے وہ سرٹیفکیٹ لینے کے واسطے۔ ہمارا اپنے پاس جو ہے نا والا، بس جس کو منہ میں سے چوکڑا نکالنے آ گیا اور اس کو آ جاتا دفنانے کا کام پورا آ جاتا۔ ایسے دوسرے فنون تھے یہ، جو یہ چیزیں یہاں پہ فن ہے نا وہاں پہ نہیں ہے نا، ایسے دوسری چیزوں کا حساب تھا۔ وہ اسباب ہیں، یہ معاش کے کسب معاش کے اسباب ہیں، ان کو سیکھ لینا پڑتا ہے آدمی کو۔ تھاپی پکڑنے بھی آنا ہے آدمی کو، مستری کا کام بھی آنا پڑتا ہے، وہ بھی سیکھنا پڑتا ہے اس کو، چھوٹے سے چھوٹا کام بھی سیکھنا پڑتا ہے، الگ چیز ہے۔ لیکن پڑھنا پڑھانا وہ ہوگا جو اللہ نے اپنے حبیب پر نازل فرمایا، اس کو پڑھنا کہتے ہیں۔ اپنی امت کو، اپنی اولادوں کو پڑھاؤ، جاہل مت رکھو۔ اپنی بچیوں کو پڑھاؤ، جاہل مت رکھو۔ اپنے بچوں کو پڑھاؤ، جاہل مت رکھو۔ آپ لوگ پڑھو، جاہل مت رہو۔ ہم بھی پڑھیں، جاہل نہ رہیں۔ یہ صرف آپ کو بولنے کی چیز نہیں ہوتی ہے، تو سب کی ہے یہ۔ یعنی ایمان کا تقاضا یہ ہے کہ ہمارا ذہن ایسا ہو اور ہم ایسی سوچ سوچیں۔ حضور پاک صلی اللہ علیہ وسلم سے تعلق کا تقاضا یہ ہے، اللہ پاک نے سرکار پر جو علم نازل فرمایا ہے اس کے شعور کا تقاضا یہ ہے، اور یہ حقیقت ہے۔ یہ خالی ایسا اپنا حضور صلی اللہ علیہ وسلم سے تعلق بنانے کے لیے ایسا سوچو نہیں بول رہا ہوں میں، ایسا تو سوچنا ہی ہم کو، لیکن اپنی ریالٹی بھی یہی ہے، حقیقت علم بھی یہی ہے۔ حق تعالی شانہ نے بہت ناراضگی جتائی ہے ان لوگوں پر جو دین کا علم تو نہ سیکھیں اور دنیا کا علم خالی سیکھیں، بہت ناراضگی جتائی۔ ایک آیت پڑھ کے اس کا ترجمہ کرتا ہوں، آپ اندازہ کر لو گے۔ ایسے بہت جگہوں پر آئے ہیں، لیکن سورہ نجم کی آیت ہے، حق تعالی شانہ فرماتے ہیں فَأَعْرِضْ عَمَّنْ تَوَلَّى عَنْ ذِكْرِنَا، اعراض کر لو، آپ چھوڑ لو، دوستی مت رکھو، ایسا آپ اعراض فرما لیجیے ان سے جو ہمارے ذکر سے منہ پھیرے ہوئے ہیں، ہماری یاد سے، ہماری اطاعت سے۔ ذکر جو ہے نا اطاعت کو کہتے ہیں، اللہ کی بات ماننے کو۔ ذکر حقیقی جو ہے نا وہ اطاعت ہے، اور اطاعت وہی کرے گا جو جانتا ہے کہ اطاعت کیا ہے، اطاعت کیسے کی جاتی ہے۔ فرما فَأَعْرِضْ عَمَّنْ تَوَلَّى عَنْ ذِكْرِنَا، جو ہمارے ذکر سے منہ پھیرے ہوئے ہیں ان سے آپ اعراض فرما لیجیے، ان سے آپ کا کوئی تعلق نہیں ہے۔ وَلَمْ يُرِدْ إِلَّا الْحَيَاةَ الدُّنْيَا، कौन है वो आदमी जो हमसे मुंह फेरा हुआ है, जिसको आपसे आपसे ताल्लुक नहीं रखना है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम को कहा जा रहा आपको ताल्लुक नहीं रखना है उनसे, फरमा उसका इरादा सिर्फ दुनिया की जिंदगी का है, वलम युरिद इल्ला हयात दुनिया, और नहीं इरादा किया उसने मगर दुनियावी जिंदगी का। ज़ालिका मबलगुहुम मिनल इल्म, उनके इल्म का मबलग ही है, उन्होंने सीखा सिखाया यही है, पढ़ा पढ़ाया यही है, वो तुम्हारे काम किस काम के हैं। यानी हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम को जो ये जुमला कहा गया है तो आप इससे अंदाजा फरमा लीजिए कि अल्लाह ताला शानहु की कितनी नफरत है खाली उस बंदे पर जो दीन से एराज करके दुनिया में लगता है। उसको तो कुछ भी नहीं बोल रहे जो एराज कर रहा है, अपने हबीब को बोल रहे हैं कि आप उससे दोस्ती मत रखिए। जब अल्लाह किसी से बहुत नाराज होते हैं ना तो असल उसको मुखातब नहीं बनाते। वैदल मऊदा तो सुइलत, जिन लोगों ने अपनी बेटियों को जिंदा दफन कर दिया पैदा होने के बाद, बेटी पैदा हुई बल्कि इसको पालेंगे कौन, इसकी शादी करना पड़ेगा, इसका बोझ है, ये हमारा हाथ नहीं बढ़ा सकती, कुछ काम नहीं कर सकती, ये तो मुसीबत है हमारे वास्ते, जिंदा दफन कर देते हैं बच्चियों को। अब जिंदा दफन कर देते थे बच्चियों को तो जाहिर है कि इतना बड़ा गुनाह था ये जिसकी हद नहीं। कुरान पाक में अल्लाह ने फरमाया कि हम इस गुनाह पर लोगों से मुआखजा करने वाले हैं, लेकिन अजीब बात यह है कि जिन्होंने ये गलती की है ना उनसे नहीं पूछने वाले हैं, पूछेंगे उनसे, पूछने का जब टाइम आएगा उनसे। लेकिन पहले हशर में जो होगा वह इधर मऊदा तो सुइलत, जिंदा दफन की हुई बच्ची से पूछा जाएगा भी आइए दम्बिन कुतिलत, तुझे किस कसूर के अंदर कत्ल किया गया, किस जुर्म में तुझे दफन किया गया, मऊदा बनाया गया है, दफना दिया गया है। इतनी नाराजगी होगी उन पर जो इस हरकत को करे होंगे, जिन लोगों ने अल्लाह ताला का बेटा बना दिया ईसा अलैहिस्सलाम को, तो अल्लाह ताला उनसे डायरेक्ट पूछने वाले नहीं, उन पर बहुत गुस्सा अल्लाह पाक, बहुत भी बहुत गुस्सा। गुनाह माफ कर देना वो करना तो बहुत दूर की बात है, अभी से यानी कोई दूसरा आदमी उनको बख्श दे तो बहुत दूर की बात है, उन पर तो इतनी नाराजगी होगी अल्लाह पाक की उनसे बराह रात बात भी नहीं करेंगे। ईसा अलैहिस्सलाम को बुला के पूछें तुम बोले थे क्या, وَإِذْ قَالَ اللَّهُ يَا عِيسَى ابْنَ مَرْيَمَ أَأَنْتَ قُلْتَ لِلنَّاسِ اتَّخِذُونِي، तुमने कहा था लोगों से कि मुझे माबूद, तुमको अपना माबूद, तुमको माबूद बना लिया जाए मुझे छोड़ के और मेरी माँ को माबूद बना लिया जाए। ईसा अलैहिस्सलाम से पूछ रहे हैं अल्लाह पाक, क्योंकि जिन्होंने ये हरकत की है उन पर तो बहुत ही नाराजगी होगी अल्लाह पाक। वला युकल्लिमुहुम अल्लाह वला यंज़ुरु इलैहिम, न बात करेंगे अल्लाह ना देखेंगे उनको, कि इनको देखना तक गवारा नहीं होगा, उनसे बात करना गवारा नहीं होगा। वला युज़क्कीहिम, उनका तज़किया भी नहीं फरमाएंगे, उनको पाक करने का निजाम नहीं होगा, इतने गंदे हैं ये पाक करने के काबिल नहीं। जब कपड़ा बहुत ज्यादा खराब है तो आपका बोलते भाई ये धोए तो ये धोने के भी काम का नहीं दिख रहा है, देखो। वो ईसा अलैहिस्सलाम से पूछा जाएगा, قال سبحانك ما يكون لي ان اقول ما ليس لي بها، ईसा अलैहिस्सलाम फरमाएंगे कि परवरदिगार आपकी जात पाक है, मुझे कोई हक नहीं है कि ऐसी बात मैं आपके लिए कहूँ आपकी तरफ मंसूब करके जिसका मुझे बोलने का हक नहीं है। ईसा अलैहिस्सलाम को बोलने का हक नहीं है, वो कहेंगे कि मुझे तो इसका हक नहीं था कोई। इन कुंतु कुल्तुहु फकद अलिमतुहु, अगर मैंने कहा तो आप जानते हैं। तालमु माफी नफसी वला आलमु माफी नफसी, जो कुछ मेरे जी में है आप जानते हैं, जो कुछ आपके जी में है मैं नहीं जानता। इन्नका अंता अल्लामुल गुयूब, आप बहुत जानने वाले हैं, गैब के जानने वाले हैं, गैब को बहुत ज्यादा जानने वाले हैं। मा कुल्तु लहुम इल्ला मा अमरतनी बिही, मैंने उनको बस वही कहा जिसका आपने हुक्म दिया था मुझे, वो क्या था, अन अब्दुल्लाह रब्बी व रब्बकुम, अल्लाह की इबादत करो, मेरा भी रब वही है तुम्हारा भी रब वही है। वकुंतु अलैहिम शहीदम मादुमतु फीहिम, मैं जब तक था उनमें मैं बराबर इसका गवाह रहा और यही उनको गवाही दिलवाता रहा और यही तालीम देता रहा। फलम्मा तवफ्फैतनी कुंता अंतर रकीब अलैहिम, जब आपने मुझे वफात दे दिया तो फिर अब आप ही निगरान थे उनके, आपको पता है कि उन्होंने क्या किया क्या नहीं किया, मैंने तो नहीं करने दिया था। तो नाराजगी उन पर इतनी होगी कि ईसा अलैहिस्सलाम से पूछा जाएगा। तो जो जो लोग दुनिया की ही दुनिया को अपना मकसद मतमह नजर और गो यानी गोल बना के हदफ बना के सिर्फ दुनिया को मशगूल होते हैं, अल्लाह पाक की नाराजगी का आप इसे अंदाजा फरमाइए कि उनको कुछ नहीं बोल रहे हैं, अपने नबी को बोल रहे हैं आप इनसे ताल्लुक मत रखना। फअअरिद अम्मन तवल्ला अन ज़िक्रिना, आप एराज कीजिए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। वलम युरिद इल्लल हयात दुनिया, नहीं इरादा है उसका मगर दुनियावी जिंदगी का। ज़ालिका मबलगुहुम मिनल इल्म, उनका मबलग इल्म यही है, उनके इल्म की इंतहा यही है, ان ربک هو اعلم بمن ضل عن سبیله وهو اعلم بمن اهتدى, بے شک تمہارا پروردگار زیادہ جانتا ہے اس کو جو سیدھے راستے پر ہے اور اس کو جو راستے سے ہٹا ہوا ہے. وللہ ما فی السماوات و ما فی الارض, سب چیزیں اللہ کی ہیں, وہ سب آسمان میں جتنی ہیں اور زمین میں جتنی بھی ہیں, یہ سارے بھی لوگ. لیجزی الذین اساؤوا بما عملوا ویجزی الذین احسنوا بالحسنى, جن لوگوں نے غلط حرکتیں کی ہیں ان کو بدلہ ملنے والا ہے ان کے سیئات کا, اور جنہوں نے اچھے عمل کیے ہیں ان کو بدلہ ملنے والا ہے ان کے حسنات کا. بتا دیا اس میں کہ ہدایت پر نہیں ہے تبھی تو اپنے نبی کو ان سے اعراض ہو جا رہا ہے, اور یہ بھی بتا رہے ہیں کہ بدلہ ان کو ملنے والا ہے, اس کو بھی ایک انداز میں بیان کیا خاص. بڑی فصاحت ہے وہاں پہ, بڑی بلاغت ہے. اس لیے دینی تعلیم کے پڑھنے پڑھانے کا رواج جو ہے نا بچوں میں عام کرو, اپنے بچوں کو دینی تعلیم پڑھاؤ. ہمارے ایک استاد صاحب تھے احمد حسن صاحب نام تھا ان کا, دادا میاں بولتے تھے, چونکہ ان کے بیٹے بھی پڑھاتے تھے ہمارے کو, تو استاد باپ کی جگہ پہ ہوتا ہے اور باپ ہی کی طرح اس کی عزت ہے, باپ ہی کی طرح اس کے حقوق ہیں, بہت ادب کرنا ہے اس کا. تو ان کے بھی بابا تھے, وہ دونوں بھی پڑھاتے تھے, تو وہ دادا میاں ہو گئے نا ہمارے, دادا استاد ہو گئے, تو ان کو سب دادا میاں بولتے تھے, پورے مدرسے میں ان کا نام دادا میاں تھا, اب دادا میاں. تو ہم لوگ کبھی کبھی ان کے پاس جا کے بیٹھتے تھے, بڑی عمر کے, بواں وہاں سب سفید ہو گئے تھے. بولے دادا میاں تربیت کیسے کرنا, تربیت کا نظام کیا ہونا چاہیے, بچوں کی تربیت کا سسٹم کیا ہونا چاہیے. تو داتا نہیں تھے ان کو, تو ذرا جناب بولتے تھے, تکیہ کلام ان کا جناب تھا, وہ قلقلے کے ساتھ بولتے تھے, تو بڑا مزہ آتا تھا سنتے ہوئے ان کو جناب بولتے تھے. تو جناب طریقہ یہ ہے اصل میں کہ پہلے بچے کو تجوید کے ساتھ میں قرآن پاک یاد کرا دو, حافظ بنا دو اس کو. پھر اس کے بعد دادا میں کیا کرنا چاہیے, بولے جناب اس کے بعد اس کو عالم بنا دو. تو پھر وہ کھائے گا کہاں سے؟ تو جناب اس کے بعد جو ہے نا اس کو اختیار دے دو, اس کے سامنے رکھ دو زندگی کے ڈھنگ کو, کہ اگر تو دین کے لیے وقف ہو کے یہی کام کر لینا چاہ رہا تو تیری روٹی کہیں نہیں جائے گی, اچھی روٹی اللہ میاں کھلا دے گا, بے فکری سے رہنا, وہ ذمہ دار ہے روٹی کا. اگر اس کی طبیعت چلتی ہے اسی میں رہ جانے کی تو اس کو اسی میں چھوڑ دو, خوشی خوشی سے اس کو چھوڑ دو. اور اگر نہیں, باپ کا کوئی شعبہ ہے, باپ کسی پروفیشن سے تعلق رکھتا ہے, اور یہ ہے کہ اس کے پاس تجارت ہے یا کوئی اور چیز ہے, اور اس کی بھی طبیعت چلتی ہے ادھر, تو جناب پڑھ لینے دو اس کو, کام کر لینے دو اس کو, بزنس تجارت کر لینے دو اس کو, انجینئر بنتا ہے تو بن جانے دو, ڈاکٹر بنتا ہے تو بن جانے دو. مگر ترتیب یہ ہے کہ اس کو پہلے پڑھا لکھا بنا دو, اس کو پہلے پڑھ لکھ کے فارغ کرا دو. یہ پڑھنے لکھنے کا تصور ہی نکل گیا, یہ علم صحیح کرنا ہے ہم کو. پڑھنا وہی ہے جو وحی کے ذریعے سے اللہ نے اپنے حبیب پر نازل فرمایا, اسی کو پڑھنا کہتے ہیں. اپنی اولاد کو پڑھاؤ. اب ہمارے پاس اس کو پڑھانے کا بھی اہتمام ہے, لیکن وہ کب ناظرہ ختم, آمین ہونے تک. وہ مرتے ڈھکلتے ڈھکلاتے ادھر سے ادھر سے, کئی سالوں میں جب آمین ہو جاتی ہے, بھائی آمین ہوگی, پڑھا دیا اس کو, کیا پڑھایا, ناظرہ قرآن دیکھ کے پڑھا دیا. ناظرہ قرآن دیکھ کے پڑھانے کو پڑھانا تھوڑی بولیں گے, شروعات ہے اس کی, تمہید ہے وہ اس کی. حضور پاک صلی اللہ علیہ وسلم نے قرآن پاک کے پڑھنے کا اعتبار جب کیا ہے جب اس کے پاس سمجھ آ جائے. سمجھ سے پہلے پڑھنا جو ہے نا وہ سمجھنے کے راستے پہ ڈالنے کے لیے ہے. وَيُعَلِّمُهُ الْكِتَابَ إِذَا عَقَلَ مِنْ حُقُوقِ الْوَلَدِ عَلَى الْوَالِدِ, اور بچے کے حقوق میں سے والد پر یہ ہے کہ يُحَسِّنَ اسْمَهُ, ایک اس کا نام اچھا رکھے. وَيُعَلِّمُهُ الْكِتَابَ إِذَا عَقَلَ, جب اس کو عقل آ جائے, سمجھ آ جائے, تو اس کو کتاب کی تعلیم دے. جب اس کے پاس عقل آ جاتی ہے ہم اس کو پکڑتے ہیں, اور جب تک اس کے پاس بالکل عقل نہیں رہتی اس کو ہم انگلی پکڑ کے مسجد میں لاتے ہیں, چاہے کتنا ہی ناچ رہا ہو, دھمال مچایا ہوا ہو. حضور نے فرمایا کہ پاگلوں سے اور چھوٹے بچوں سے اپنی مسجدوں کو بچاؤ, پاگلوں سے چھوٹے بچوں سے اپنی مسجدوں کو بچاؤ. علماء نے فرمایا کہ 5 سال سے پہلے 7 سال سے پہلے بچوں کو نہیں لانا مسجد میں. حضرت حسنین تو آتے تھے, حضور صلی اللہ علیہ وسلم کی پیٹھ پہ بھی بیٹھ جاتے تھے, عرب سارے یہی بولتے ہیں نا, حضرت حسنین آ جاتے تھے, پیٹھ پہ بھی بیٹھ جاتے تھے, حضور صلی اللہ علیہ وسلم ان کو نماز میں بھی جب حضور سجدے میں ہوتے تھے وہ پیٹھ پہ چڑھ جاتے تھے, اور آپ جناب والا آتے تھے تو کوئی بھی منع نہیں کرتا تھا. یہ اتنے نکمے ہیں بیچارے, کام سمجھ کے اعتبار سے ان کو یہ نہیں سمجھ میں آتا کہ پھر صحابہ اپنے بچوں کو کیوں نہیں لاتے تھے جب حسنین آتے تھے. تو ان کے پاس عقل تھی, تمہارے پاس نہیں ہے عقل, ان کے پاس سمجھ تھی کہ بھائی وہ ایک ذات ویسی ہے, تمہارے بچے بھی حسنین کے ویسے ہیں تو لاؤ. وہ ایک دوسری چیز تھی بالکل. پھر گھر کتنا تھا, وہ यहां से घर का दरवाजा है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम इत्तेकाफ में होते थे और हजरत आयशा रजी अल्लाह तआला ना अपने घर में रहते हुए हुजूर सल्लल्लाहु अलैहि वसल्लम के बालों में कंघी कर देती थी। हदीस है ना, घर कहां था? तो अब नाना के पास मिलने, नाना से मिलने के वास्ते नवासे आएंगे नहीं आएंगे? जब नवासे आएंगे तो कहां रहेंगे वो? तो उनके ऊपर कयास थोड़ी किया जा सकता है, उनसे थोड़ी समझा जा सकता है कि हसन आते थे तो हम भी लाएंगे। वो एक दूसरी चीज थी, वो सरकार का मामला था। वो उन बच्चों का देखना भी लोगों को इबादत दिखता था, उनसे प्यार इतना होता था, उनमें इतनी मासूमियत थी, उसमें इतनी नूरानियत थी। या तो सारे डिस्टर्ब करते हैं, गड़बड़ करते हैं, नहीं मेरे को तो डिस्टर्ब नहीं होता मेरे बच्चों, तेरे को तेरे बच्चों से नहीं होता, मगर तेरे बच्चों से दूसरों को कितना हो रहा है कुछ अंदाजा है तेरे को? उन्हें बोला नहीं मेरे को नहीं हो रहा तो बस है, ये क्या बात हुई साहब? जो बिल्कुल छोटे बच्चे हैं तब उनको उंगली पकड़ के लाते हैं, फिर जाना वाला उसको थोड़ा याद करा देंगे, दो ये सोने की दुआ पढ़ बैठे, ये खाने की दुआ पढ़ बैठे। और हमारा बच्चा बड़ा दीनदार है, वो बात अच्छा पढ़ा, पढ़ के सुना पढ़ के। छोटे बच्चों के पढ़ने लिखने का एतबार ही नहीं, जो हम सुनवा दे ना इनको, तू आ गया तो सुना दे, तू आ गया भाई, इन्हें अक्ल आने के बाद में कहाँ है वो देखो। जब उसके पास समझ आ गई, जब वो हाई स्कूल में जा रहा है, तब कहाँ है उसका माइंड, तब उसका जहन क्या है, उसके अकायद क्या है, उसके अफकार क्या है, उसकी सोच क्या है, उसकी पसंद क्या है, उसको सुन्नत पसंद है या आज़ादी पसंद है, सुन्नत वाला लिबास पसंद है या आज़ादी का बेहुदा लिबास पसंद है, नंगा लिबास पसंद है, दुश्मनों का लिबास पसंद है, अल्लाह के दुश्मनों का तौर तरीक पसंद है, क्या पसंद है उसको, ये सोचो। जब तरबियत का अंदाज भी मेरे दोस्तों बदल चुका है हमारा, क्योंकि हमारे पास फहम की कमी हो गई। असल जो फहम हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने हजरत साहबा को दी, फिर साहबा ने अपने शागिर्दों को, उन शागिर्दों ने फिर अपने शागिर्दों को, यह सिलसिला होते होते दीन किसी शक्ल में हमारे पास महफूज मुंतकिल तो हो गया, लेकिन बड़ी कमियां आ गई हमारी दूर होने की वजह से, और इससे ज़्यादा सही माने में दिलचस्पी नहीं रखने की वजह से। तो इस वजह से क्या है, अपने बच्चों को और अपने बच्चियों को पढ़ाओ और उनको जनाब हाफिज़ बनाओ, हाफिज़ा बनाओ, आलिम बनाओ, आलिमा बनाओ। उसके बाद जो है अगर वो दुनियावी मशगूलियत को इख्तियार करना चाहते हैं तो ज़रूर कराओ, इसमें कोई हर्ज नहीं है। खाली हाफिज़ बना के भी मत कराओ, क्योंकि उसमें हर्ज ये है कि उसका अंदाज़ा नहीं होता क्या है क्या नहीं, वो कभी भी उसका जहन ख़राब हो जा सकता है, वो ढीला हो जा सकता है, वो पीछे हो जा। कुरान हदीस तो उसके सामने होगा तो उसको समझ, उसके बावजूद समझना मुश्किल है इस ज़माने में, इसके बावजूद समझ के नहीं रह रही औलादें। हाफिज भी बना दिए, आलिम भी बना दिए, उसके बाद भी शिकायतें आ रही हैं कि अब इसके बावजूद भी बच्चों में आज़ादी आ गई, नमाज नहीं पढ़ रहा, बच्चे में आज़ादी आ गई, अदब नहीं कर रहा माँ बाप का, बच्चों के अंदर आज़ादी आ गई, ये कर रहे हैं वो कर रहे हैं। यानी इतना सब करने के बावजूद माहौल इतना गंदा है, हालात इतने ख़राब है, स्मार्टफोनों ने ऐसा हम गड़बड़ कर दिया है, और रातों पूरी पूरी रातें जो है ना हमारे नौजवान बच्चों की छीन ली उन्होंने, और उसकी पूरी रात की घंटों की जो मशगूलियत एक टाइप की होती है तो आदमी का अंदर से जहन वैसा बन जाता है। अब दिन तमाम सोना और रात तमाम कंप्यूटर पे रहना या फ़ोन पे रहना, और उसके अंदर अच्छे गेम भी है, ख़राब गेम भी है, अच्छी चीज़ें भी है, ख़राब चीज़ें भी है, दुनिया जहान की बेहूदगियाँ हैं, वो देखते है, देखते है, देखते है, देखते है, देखते है, देखते पूरा जहन जो है ना, जब कोई आप खाली आधा घंटा रोज़ाना मुराकबा करो आपकी ज़िंदगी बदल जाती है, उन्हें तो घंटों कर रहा है मुराकबा उसमें, तो किधर चला जाता है उसका जहन। इस वजह से बड़े हालात इस वक्त नाजुक हैं, अपनी जिम्मेदारी कम अज़ कम पूरी हो जाए माँ बाप की, उसके लिए क्या है उनको दीनी तालीम दिलाओ और तरगीब भी देते रहो, निगरानी भी करते रहो उनकी, और फिर उसके साथ साथ जो है उनको जमात के माहौल में भी रखो, थोड़ा सा आमाल के माहौल में रखो, बुजुर्गों की सोहबत में रखो। यानी किसी किस चीज़ की वजह से यह बंदा दीन से लपटा हुआ रहेगा और दीनी आमाल के अंदर रहेगा, दीनी माहौल के अंदर रहेगा, उसको उस पर नज़र रखना, गौर व फिक्र रखना, और किन से इसकी दोस्ती है, किन के साथ उठक बैठक है, किसके साथ होमवर्क हो रहा है, और जाना वाला किसके साथ जो ना इनकी जो ना प्रोग्राम, इनके पढ़ने पढ़ाने का जो निज़ाम है, इम्तिहान की तैयारी है, ये किसके साथ हो रही है, खेलने के लिए बच्चे जाते हैं ये किसके साथ जा रहे हैं, इन सब चीज़ों पर नज़र रखना इस ज़माने में बहुत ज़रूरी है, अपने बच्चों को अपने आने वाली नस्लों को बचाने के वास्ते बहुत ज़रूरत है मेरे दोस्तों। इसलिए अल्हम्दुलिल्लाह ताला ये तकरीब जो आज की है, माशाल्लाह हमारे हाफिज़ साहब का बच्चा और बच्ची दोनों जो है ना वो आलिमा हो गए, हाफिज़ भी हैं आलिमा बन गए हैं, तो उसी की खुशी के अंदर उन्होंने ये दावत रखी है। हम दुआ करते हैं उनके लिए कि अल्लाह तबारक व तआला उनके बच्चों के अल्लाह पाक उनको दीन पर इस्तेकामत नसीब फरमाए, पढ़ने पढ़ाने की उनको तौफीक अता फरमाए, और उनकी दीगर औलाद जो है उनको भी अल्लाह तबारक व तआला इसी तरीके से हाफिज़ आलिम बनाए और नेक बनाए, सालेह बनाए, और उनका नसीबा नेक फरमाए, उनकी शादियां अल्लाह पाक बेहतर से बेहतर जगहों पर फरमा दे, और उनका मुस्तकबिल अच्छा फरमा दे, और हमारे औलादों का भी अल्लाह तबारक व तआला भला फरमा दे, और उनको भी अल्लाह नेक तौफीक दे, उनको भी अल्लाह पाक बुरी सोहबतों से बचाए। आप तमाम से गुजारिश है कि मदरसे के अंदर जो है ना अपने बच्चों को शरीक करो, हाफिज़ बनाओ उनको, आलिम बनाओ, आलिमा बनाओ, बच्चियों को भी शरीक करो, اور پھر اس کے ساتھ ساتھ آگے کے وقتوں میں جیسے تقاضے سامنے آئیں گے اس کے اعتبار سے ان کو کام کر لینے دیا جا سکتا ہے، مگر پہلے ان کی حفاظت تو ضروری ہے، ان کے دین و ایمان کی حفاظت ضروری ہے اور اپنی بھی دین و ایمان کی حفاظت ذمہ ہے۔ اس لیے میں ان گزارشات کے ساتھ میں اپنی بات کو ختم کرتا ہوں۔ اب تعالیٰ شان ہو ہم سب کو عمل کرنے کی توفیق عطا فرمائے۔ دعا کرنا، درود شریف پڑھو۔ اللہم صلی علی سیدنا و شفیعنا و حبیبنا و نبینا و مولانا محمد و علی آل سیدنا و شفیعنا و حبیبنا و نبینا و مولانا محمد و بارک و سلم۔ ربنا ظلمنا انفسنا و ان لم تغفر لنا و ترحمنا لنکونن من الخاسرین۔ ربنا لا تزغ قلوبنا بعد اذ هدیتنا و هب لنا من لدنک رحمہ انک انت الوہاب۔ اللهم انك عفو كريم تحب العفو فاعف عنا يا كريم۔ اللهم آت نفوسنا تقواها وزكها انت خير من زكاها انت وليها ومولاها۔ اللهم جنبنا الفواحش ما ظهر منها ما بطن، وبارك لنا في اسماعنا وابصارنا وقلوبنا وازواجنا وذرياتنا وتب علينا انك انت التواب الرحيم۔ اللهم طهر قلوبنا من النفاق واعمالنا من الرياء والسنتنا من الكذب واعيننا من الخيانه وإنك تعلم خائنة الأعين وما تخفي الصدور۔ اللهم جنبنا الفواحش ما ظهر منها ما بطن۔ اللهم إنا نسألك علما نافعا، اللهم إنا نسألك علما نافعا، اللهم إنا نسألك علما نافعا ورزقا واسعا وشفاء من كل داء۔ اللهم إنا نسألك الصحة والعفة والأمانة وحسن الخلق والرضا بالقدر۔ اللہ اپنے فضل سے ہمارے گناہوں کو معاف فرمائیے۔ اللہ ہماری مغفرت فرما دیجیے، ہمارے والدین کی مغفرت فرما دیجیے اور پوری امت مسلمہ کی مغفرت فرما دیجیے۔ اللہ پوری امت پر رحم فرما دیجیے، پوری امت سے رنج و غم کو دور فرما دیجیے۔ اے مولا کریم اپنے فضل سے ہماری جمع ہونے کو قبول فرمائیے، کہنے سننے کو قبول فرمائیے، جماعتوں کی آمد رفت کو قبول فرمائیے۔ اے اللہ ان گشتوں کے نظام کو قبول فرمائیے۔ اے اللہ مقامی اور نقل مکان کی دونوں محنت کرنا ہمارے لیے آسان فرما دیجیے، علم حاصل کرنا آسان فرما دیجیے، ہمارے اداروں کو مستحکم فرما دیجیے۔ اے اللہ ان کو دن دونی رات چوگنی ترقی نصیب فرمائیے، ان کا انتظام بھی آسان فرمائیے۔ اللہ ان کی تعلیم و تربیت بھی آسان فرمائیے، اس کے اخراجات کو بھی بہتر سے بہتر فرما دیجیے اور اس میں بھی پوری سہولت اپنے فضل و کرم سے نصیب فرما دیجیے۔ اللہ یہ جو بچے ہمارے عالم بنے ہیں، عالمہ بنے ہیں، پروردگار ان کے پڑھنے پڑھانے کو قبول فرمائیے، ان کے اساتذہ کو جزائے خیر مرحمت فرمائیے، ان کے والدین کو جزائے خیر عطا فرمائیے، جو محنت جو کوششیں انہوں نے کی ہیں اللہ اپنے فضل سے اس کو قبول فرمائیے، ان کو ان کے لیے، والدین کے لیے اور والدین کے والدین کے لیے ذخیرہ آخرت بنائیے۔ اے اللہ کرم کا معاملہ فرمائیے، رحم کا معاملہ فرمائیے، عافیت کا معاملہ فرمائیے، سہولت کا معاملہ فرمائیے۔ اللہ ہم سب کو صحت اور عافیت عطا فرمائیے۔ اللہ ان بچوں کے نصیبہ نیک فرمائیے۔ اللہ ان کا مستقبل بہتر سے بہتر بنا دیجیے اور اللہ ہم سب کے بچوں کا مستقبل بلا فرما دیجیے۔ اللہ ان کی تعلیم و تربیت عافیت کے ساتھ میں مکمل فرمائیے اور ان کی حاجتیں عافیت کے ساتھ اپنے کرم سے پوری فرمائیے اور ہم ان تمام کی حاجتیں بھی اپنے کرم سے پوری فرمائیے۔ اللہ ہمیں جو ناقد خدا لڑکیاں اپنے فضل سے ان کی شادیوں کا انتظام فرما دیجیے، جو ہمارے بچے ہیں ان کی بھی شادیوں کا انتظام فرمائیے، اور جو تعلیم کے اندر ہیں چاہے دنیاوی تعلیم میں ہوں چاہے دینی تعلیم میں ہوں ان کی تعلیم کو عافیت سے مکمل فرمائیے، ان کو عافیت کے ساتھ منزل تک پہنچائیے اور اللہ ان کے لیے بہترین جابوں کا انتظام بھی اپنے فضل سے فرمائیے۔ اللہ معاش کے اعتبار سے بھی ہمیں خود کفیل بنا دیجیے اور دین کے اعتبار سے بھی اللہ صحیح جد و جہد کرنے والا اور عمل کرنے والا بنا دیجیے۔ دنیا میں بھی حسنہ عطا فرمائیے اور آخرت میں بھی حسنہ عطا فرمائیے، یہاں پر بھی آرام اور وہاں پر بھی آرام کی شکلیں اپنے فضل سے عطا فرما دیجیے۔ آپ بڑے عطا فرمانے والے ہیں، آپ کے خزانے لامحدود ہیں، آپ کے پاس کسی چیز کی کمی نہیں ہے۔ اللہ فضل فرمانے والے ہیں اور آپ عفو ہیں، معافی کو پسند فرماتے ہیں، معاف کرنے کو پسند فرماتے ہیں، آپ سوال کرنے والوں سے خوش ہوتے ہیں۔ اے پروردگار اپنے کرم سے ہمارے سوالوں کو قبول فرمائیے۔ اے اللہ اور ہمارے مسئول کو نصیب فرمائیے، عطا فرمائیے۔ اے کریم آقا کرم کا رحم کا معاملہ فرمائیے، ہر قسم کی بیماریوں سے مصیبتوں سے ہماری حفاظت فرمائیے، پریشانیوں سے حفاظت فرمائیے، ناجائز مقدمہ سے حفاظت فرمائیے، اگر کسی طرح کا کسی پر کوئی مقدمہ ہے تو عافیت کے ساتھ اس سے خلاصی کی صورت اپنے فضل و کرم سے نصیب فرمائیے، اندیشوں سے حفاظت فرمائیے۔ اللہ اپن اندر کے دشمنوں سے یا باہر کے دشمنوں سے حفاظت فرمائیے، مسلم دشمنوں سے غیر مسلم دشمنوں سے حفاظت فرمائیے، نظر آنے والے دشمنوں سے نظر نہیں آنے والے دشمنوں سے حفاظت فرمائیے، شیاطین انس اور شیاطین جن سے حفاظت فرمائیے۔ اللہ آصف کے اثرات سے بچائیے، سحر کے اثرات سے بچائیے، نظر بد لگنے سے ہم کو، ہماری اولادوں کو، ہمارے کاروبار کو اللہ ہماری پوری پوری اس سے حفاظت فرمائیے، ہر طرح کی ترقیات سے مالا مال فرمائیے۔ अल्लाह हर तरह की हिफाजत हमारा मुकद्दर बनाइए। अल्लाह आखिरत की तमाम आकबात और घाटियों में हमारी भरपूर मदद फरमाइए। हुजूर सल्लल्लाहु अलैहि वसल्लम के ज़ोरे में हमको शामिल फरमाइए, आपके झंडे तले जमा फरमाइए। अल्लाह हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का सामना होने पर शर्मिंदगी से हमारी हिफाजत फरमाइए। अल्लाह आपके दरबार में हाजिर होने पर शर्मिंदगी से हमारी हिफाजत फरमाइए। अल्लाह आपके हुजूर सल्लल्लाहु अलैहि वसल्लम की मुबारक हातम से जामे का अवसर पिला दीजिए, आपकी शफात वाले वहले में नसीब फरमा दीजिए, उस सिरात पर से बिजली की तरह से गुजार दीजिए। नाम अमाल दाहिने हाथ में मरहमत फरमाइए, बगैर हिसाब किताब के जन्नत में दाखिल फरमा दीजिए। जहन्नम से हम तमाम की पूरी पूरी हिफाजत फरमाइए, मैदान हशर की जिल्लत और रुसवाई से बचा लीजिए। या अल्लाह सत्तारी का मामला फरमाइए, पर्दा पोशी फरमाइए। ए अल्लाह मैदान हशर की जिल्लत और रुसवाई से हमें बचा लीजिए, अजाब कब्र से हमारी हिफाजत फरमा लीजिए। अल्लाह मौत और मा बादुल मौत में बरकत अता फरमाइए, अपने अपने वक्तों पर हम सबको हुस्न खातिमा नसीब फरमाइए। ए अल्लाह दुनिया में ईमान का कमाल नसीब फरमाइए, इस्लाम का कमाल नसीब फरमाइए, आपकी मारिफत अता फरमाइए, आपकी मोहब्बत अता फरमाइए, आपके हबीब की मोहब्बत अता फरमाइए, और दीन की मेहनत की मोहब्बत अता फरमाइए, और आपका खौफ अता फरमाइए। ए अल्लाह हमारी बर्दाश्त के बकदर आपकी आज़मत हम पर मुनकशिफ फरमाइए। ए अल्लाह आपके जिक्र का शौक़ अता फरमाइए, उसमें लज्जत और हलावत अता फरमाइए, आपके कलाम पाक की तिलावत की तौफीक अता फरमाइए, उसका शौक़ अता फरमाइए, उसमें हलावत और लज्जत अता फरमाइए, नमाज़ों का शौक़ नसीब फरमाइए, आपकी बंदगी का जज्बा नसीब फरमाइए। ए अल्लाह अवामिर को पूरा करना आसान फरमाइए, गुनाहों से बचना आसान फरमा दीजिए, हमारी कदम कदम पर मदद फरमाइए, तैबी तायद को शामिल हाल फरमाइए, नफ्स व शैतान के हमलों से हमारी हिफाजत फरमाइए, उनकी दसी सकारियों और मकारियों से हमारी हिफाजत फरमाइए, और दीगर दुश्मनों से भी हमारी हिफाजत फरमाइए। अपने करम से हमारी दुआओं को कबूल फरमाइए। वसल्लि वसल्लम मुबारक अला सय्यिदिल मुरसलीन वअला आलिही वअसहाबिही अजमईन, रहमतिक या अरहमर राहिमीन।